नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले हालै ल्याएको विभिन्न पाँचवटा अध्यादेशले मुलुकमा देखिएका विशेष गरी सार्वजनिक सेवा प्रवाह लगानीको वातावरणलाई प्रभावकारी बनाउन सहयोग पुग्ने सरकारको दावी आइरहँदा निजी क्षेत्रले पनि यसको स्वागत गरेको छ। अर्थतन्त्रमा देखिएका बाधा अवरोध फुकाउँदै लगानी प्रवर्धनका लागि निजी क्षेत्रले सरकारलाई झकझक्याइरहेको पनि छ। सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि गर्न गत महिना ल्याएको अध्यादेश कार्यान्वयन पनि शुरू भइसकेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका दुई निकाय उद्योग विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयले अध्यादेशको मर्म अनुसार व्यावसायिक वातावरण सुधारका निम्ति काम शुरू भएको जनाएका छन्। उद्योग विभागको कार्यक्षेत्रमा पर्ने दर्ता नगराई स्थापना तथा सञ्चालनमा रहेको उद्योगले एक वर्षभित्र उद्योग दर्ता गर्न निवेदन दिएमा त्यस्तो उद्योग दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ। अर्कोतर्फ कम्पनी रजिष्ट्रारको कार्यालयले पनि कम्पनी नवीकरण र खारेजीका सम्बन्धमा भएको लचिलो व्यवस्था कार्यान्वयन अविलम्ब गर्न आन्तरिक तयारी अघि बढ़ाएको जनाएको छ। सरकारले गत पुस 29 गते आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2081 जारी गरिएको थियो। आज हामी अर्थतन्त्रको पछिल्लो अवस्था, पछिल्लो सरकारी कदम, निजी क्षेत्रको भूमिका लगायतका विषयमा एकजना वरिष्ठ उद्योगी सँगै नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष समेत रहनुभएका हरिभक्त शर्मासँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हरिभक्त शर्माज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
हजुर, पछिल्ला जसरी मैले उल्लेख गरे, पछिल्ला गतिविधिहरू अब त्यो सरकारी तवरबाट भएका र निजी क्षेत्रले पनि स्वागत गरेको अवस्थामा यहाँले चाहिँ पछिल्लो अवस्था जसले चाहिँ मुलुकको अर्थतन्त्र र उद्योग व्यवसायलाई यो भनौं न सँगै अघि बढाउन कस्तो भूमिका खेलेको देख्नु भएको छ?
मुख्यतया के हो भने अहिले आएका केही प्रावधानहरू औद्योगिक क्षेत्रलाई थोरै सहज गर्ने प्रयत्नका साथ आएका छन्। होइन, हामीले विगत 15-20 वर्षमा यति धेरै कानूनहरूको जटिलता हामीले सिर्जना गर्यौँ नेपालमा, जसको कारणले नेपालमा युवा मान्छेले आफै काम गरेर खानुपर्ने उसलाई असाध्य धेरै गाह्रो, प्रोसिडियरल चाहिँ कम्प्लेक्सिटी जति बढ्यो कि नेपालमा, हामीले त्यो उद्योग धन्दाले गर्नुपर्ने आफ्नो कामभन्दा बढी सरकारका चाहिँ विभिन्न निकायले निकाल्ने चाहिँ कानुनी चाहिँ समस्याहरू समाधान गर्नलाई धेरै श्रम खर्च गर्नुपर्ने, धेरै त्यसमा मेन पावर लगाउनु पर्ने, त्यसले गर्दाखेरि हाम्रो कम्पिटेटिभनेस घट्दै घट्दै गएर नेपालको उत्पादनशील क्षेत्र अहिले पनि दक्षिण एसियामा सबैभन्दा कमजोर र सबैभन्दा एक हिसाबले भन्नुहुन्छ भने कम प्रफिटेबल र मान्छेको जति हामीले इम्प्लोइमेन्ट जेनेरेट गर्ने हाम्रो इकोनोमीको क्षमता थियो त्यसको 4-5% पनि हामी इम्प्लोइमेन्ट जेनेरेट गर्न सक्दैनौँ। त्यस कारणले हामीले यो जे कदम चालेको छौँ यसलाई अझ अझ लिबरल बनाउँदै इकोनोमीलाई हामीले जुन हिसाबको एउटा अगाडि लानुपर्ने अर्थतन्त्रको चाहिँ विकासको लागि हामीले 3 फन्डामेन्टल कुराहरू विगत धेरै लामो समयदेखि भनिरहेको, पहिलो कुरा यो चाहिने भन्दा बढी ओभर रेगुलेटेड भएका कुराहरूलाई डिरेगुलेट गर्ने, दोस्रो उत्पादनशील क्षेत्रको उद्योगहरूका अरू चुनौतीहरू छन् कि यिनै अध्यादेशहरूमा पनि ती धेरै कुराहरू अझै पनि आउन सकेका छैन। हामीले कहाँबाट इम्प्लोइमेन्ट जेनेरेट गर्न सकिन्छ भनेर अलिक वस्तुगत तरिकाले हेर्नुपर्ने बेला आएको छ, किनकि हाम्रो जहिलेसुकै हामी नेपालीहरूलाई विदेशमा काम गर्न पठाएर उनीहरूले पठाएको रेमिटेन्समा चाहिँ देश चलाउने हामीले सोच्यौँ, त्यसैमा हामी आधारित भयौँ भने त्योभन्दा ठुलो गल्ती केही हुँदैन। अहिले नै हेर्नुहोस् न, अमेरिकामा भर्खरै सरकार परिवर्तन भयो, त्यो सरकारको प्रायोरिटीहरू तपाईँहरूले पनि सुन्नुहुन्छ नि न्युजमा। नम्बर 1 प्रायोरिटी नै अमेरिकामा लगानी बढाउने, अमेरिकाको इम्प्लोइमेन्ट जेनेरेसन क्यापासिटी वृद्धि गर्ने, अमेरिकामा आफै उत्पादन गर्ने, बरु हामी सबैभन्दा सस्तो ट्याक्स दिन्छौँ, 7 दिनभित्र सबै खालका सुविधाहरू अप्रुभलहरू दिन्छौँ भनेर उनीहरूले पब्लिकली घोषणा गरेको छ 7 दिन। हामीले त के भनेका छौँ भने यहाँ अहिले सरकारले ल्याएको अध्यादेश यसलाई पहिलो कुरा त अब बस्ने संसदमा यसलाई राम्रोसँग अध्ययन गरेर यसमा अझै पनि सुधार गरेर यसलाई संसदले यसलाई ग्रहण गर्नु पर्यो, सरकारले त्यसलाई त्यो अनुसारको इम्प्लिमेन्टेसनमा लैजानु पर्यो, दोस्रो यो अध्यादेशमा भएका प्रावधानहरू इम्प्लिमेन्टेसनमा जानु पर्यो कि नेपालको धेरै जसो कानुनहरू अप्ठ्यारो पार्नलाई चाहिँ इम्प्लिमेन्टेसन हुने तर सहजीकरणको लागि इम्प्लिमेन्टेसन हुँदै नहुने अहिलेको परिवेश छ। त्यस कारणले हामीले त्यो सहजता चाहिँ नबुझेसम्म, हामीले त्यो सहज तरिकाले काम गर्ने वातावरण नबनाएसम्म नेपालमा औद्योगिक क्षेत्रमा, उत्पादनशील औद्योगिक क्षेत्रमा हाम्रो लगानी वृद्धि र उत्पादन वृद्धि गर्न सकिने अझै पनि चाहिँ सम्भावनाहरू छन्। तर त्यो त्यो कम्प्लेक्सिटी चाहिँ घटाउन जरुरी छ। म औषधि बनाउँछु, नेपालमा हामी 35 वर्षदेखि औषधि बनाएको कम्पनी हो। मैले अहिले एकदम ट्याक्टिकल्ली हेर्दाखेरि करिब करिब हामीले हरेक आइटममा अहिले नेपालमा लाइसेन्सिङ प्रथा आएको छ कि, औषधि बनाउँदाखेरि हरेक लाइसेन्स लिनुपर्ने औषधि व्यवस्था विभागबाट, हरेक आइटम इम्पोर्ट गर्दा सिफारिस लिनुपर्ने, अनि हरेक वर्ष त्यो त्यसलाई रिन्यू गर्नुपर्ने हुन्छ। अब 100 जति कम्पनी नेपालमा खोलेका छन्, हरेक कम्पनीको यदि 1000 मात्रै त्यस्तो रिन्यू गर्नुपर्ने भयो भने तपाईँ हिसाब गर्नुहोस् 1,00,000 डकुमेन्ट रिन्यू गर्नुपर्ने हो। अनि न त्यहाँ मेन पावर छ, न विधि छ, अनि त्यहाँ महिनौ महिनौ लाग्छ हेर्नुहोस् त्यो एउटा डकुमेन्ट लिनलाई। यस्तो खालको कम्प्लेक्सिटी, यति नचाहिँदा खालका हामी कन्ट्रोल गरेर अहिलेको यो कम्पिटेटिभ युगमा हामी कसरी अगाडि जान सक्छौँ? त्यस कारणले हामीलाई इकोनोमीलाई लिबरलाइज गर्नको लागि जे जे बाधा व्यवधानहरू छन्, हामी निजी क्षेत्रले धेरैचोटि सुझाव दिएको छौँ सरकारलाई, होइन, तिनीहरूलाई चाहिँ लागू गर्नु अब नेपालको लागि चाहिँ यो यति जरुरी भइसक्यो कि हामीले जति यसमा बढी छलफल मात्रै गर्छौँ त्यति हामी समय बर्बाद गर्छौँ, किनकि हाम्रो छरछिमेकमा योभन्दा धेरै फास्ट स्पिडमा काम भइरहेको छ कि, धेरै नै फास्ट स्पिडमा। बङ्गलादेशमा 7 दिनमा कुनै औषधि उद्योगले प्राप्त गर्ने त्यो अप्रुभलहरू हामी कहाँ 2-3-4 वर्षसम्म लाग्छ, त्यहाँ 7 दिनमा पाइन्छ। अनि हामी कुरा मात्रै गरिरहने, हाम्रो फेडरल मोडल चाहिँ के भयो भने कम्प्लेक्सिटिज क्रिएट गर्नलाई चाहिँ चारैतिरबाट मान्छेहरूलाई हामीले यो डिभोल्युसन गऱ्यौँ अथोरिटीको, जस्तो स्थानीय निकायमा पनि गयो, त्यसपछि प्रदेशमा पनि हाम्रो अथोरिटी गयो, सङ्घमा पनि यसको अथोरिटी छ। त्यस कारण यो कसले एक्सर्साइज गर्ने, कसले बढी ट्याक्स उठाउने भन्ने होडबाजी नै चलाएको छ कि अहिले उद्योग धन्दासँग। त्यसले गर्दाखेरि हामीले यसबाट बाहिर निस्केर सहजीकरण गर्ने, इम्प्लोइमेन्ट जेनेरेसन गर्ने, जस्तो कुनै इन्डस्ट्रीले 100 मान्छेलाई नयाँ इम्प्लोइमेन्ट जेनेरेट गर्यो भने त्यसलाई त सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ भन्ने हाम्रो सुझाव हो। अब यहाँ त इम्प्लोइमेन्ट जेनेरेट गरे कि समस्या भइगयो कि, अनि छरछिमेकले पनि त्यसलाई यो यो काम गर्न पाइँदैन, यसले हल्ला गर्यो, यो गर्यो भने त कुनै डेडिकेटेड औद्योगिक क्षेत्रहरू छैनन् हेर्नुहोस् यो देशमा, कहीँ पनि छैनन्। अनि उद्योग धन्दाले आफै जग्गा किनेर इन्डस्ट्री बनाउनु पर्ने बाध्यता छ। अब त्यसमा कसैले भुलवश 11 बिघाबाट 12 बिघा जग्गा किन्यो भने त्यसको पनि त्यो यहाँ ठुलै इस्यु बनाइन्छ, होइन। त्यस कारणले हामीले यति धेरै कम्प्लेक्सिटिज क्रिएट गर्नुपर्ने हामी आवश्यकता किन देख्दैनौँ भने, दक्षिण एसियाको कन्टेक्स्टमा त हामी यति कमजोर छौँ भने ग्लोबल कन्टेक्स्टमा हाम्रो उत्पादनको हालत के होला तपाईँले त्यसरी अनुभव गर्न सक्नुहुन्छ। किनकि कुनै पनि डिपार्टमेन्ट स्टोरहरूमा गएर हेर्दा हामीले नेपालमा बनेका वस्तुहरू भेट्न धेरै गाह्रो छ। भएभरका डिपार्टमेन्टल स्टोरहरूमा विदेशमै बनेका सरसामान बेचेर यो देशमा इम्प्लोइमेन्ट जेनेरेट गर्ने, हाम्रो अर्थतन्त्रलाई सबल बनाउने, इनोभेसन गर्ने, टेक्नोलोजीको डिप्लोइमेन्ट गर्ने त सम्भवै हुँदैन। त्यस कारणले हामीले औद्योगिक क्षेत्रलाई, विशेष गरी उत्पादनशील क्षेत्रलाई चाहिँ प्रवर्धन गर्नुपर्ने छ। नेपालमा केही हदसम्म अहिले टुरिज्म सेक्टरमा लगानी बढेको छ, हाइड्रो पावरमा लगानी बढेको छ, त्यो सकारात्मक कुराहरू छन्। त्यसबाट हामीले अगाडि बढ्दै त्यसका लेसन्सहरूलाई अझ राम्रोसँग इम्प्रुभ गर्दै हामीले म्यानुफ्याक्चरिङलाई पनि बलियो बनाउन सक्छौँ भने लाखौँ मान्छेलाई यसले इम्प्लोइमेन्ट जेनेरेट गर्न सक्छ र नेपालको विकास दिगो हुन्छ कि।
भनेको अब
दिगो हामीले बनाउन नसकिने गरी हामीले चाहिँ यसलाई कम्प्लेक्सिटिजहरू
अब जबसम्म हाम्रो कानूनमा देखिएका जटिलताहरू छन्, यहाँले उल्लेख गर्नुभयो, अब नियमनकारी निकाय नै धेरै भए जसका कारण चाहिँ एउटा उद्योग खोल्न जाँदा विभिन्न ठाउँमा त्यसको स्वीकृति लिनुपर्ने त्यो झन्झट छँदैछ, जबसम्म यसमा सुधार गरिँदैन तबसम्म अब उद्योग धन्दाहरू फस्टाउँछ, अब यो लगानी मैत्री वातावरण भयो भन्नु चाहिँ बेकार हो, होइन
होइन। अहिले हामीले अघि नै भन्यौँ, अहिले पनि तपाईँले अध्ययन गर्नुभयो भने एउटा दुईवटा आइटी सेक्टरलाई हामीले विदेश जान दियौँ। एकछिनलाई हामीले मानौँ न, नेपालमा संसारभरिका कम्पनी आएर लगानी गर्छन्, नेपालका कम्पनीहरूले कसरी ग्लोबल कम्पिटेटिभनेस चाहिँ डेभलप गर्न सक्ला त मानिलिनुहोस्। नेपालमा खुलेको म देउराली जनता फार्मास्युटिकल्सको निर्देशक हुँ, हामीलाई विदेशमा गएर कामै गर्न दिएन भने एक्सपोर्ट मात्रै गर भनेर हुन्छ? तपाईँले विदेशमा गएर काम गर्नै नदिने, विदेशको टेक्नोलोजीलाई ल्याउनलाई पनि एकदम महँगो बनाइदिने, विदेश अब भएभरका 60 लाख नेपाली जनता चाहिँ विदेशमा गएर काम गर्छन्, नेपालमा विदेशको चाहिँ कुनै टेक्निकल इनोभेसन गर्ने क्षमता भएको मान्छे ल्याउनु पर्यो भने हामी कहाँ यति कम्प्लेक्सिटी छ, नौ नौ महिना लाग्छ एउटा सिफारिस लिनलाई। हेर्नुहोस् ट्याक्सेसन पनि एकदम धेरै भयो, 39% हामी ट्याक्स लिन्छौँ व्यक्तिको आयमा, अनि हामी कुरा गरिरहेका छौँ संसारसँग कम्पिटिसन गर्ने। हामीले सोचेको एकातिर छ, हाम्रो नीति र विधिहरू कम्प्लिटली अर्को साइडमा छ। त्यस कारणले यसलाई लिबरलाइज नगरेसम्म हेर्नुहोस् कि एउटा दुईवटा कुराले मात्र यो खुल्नेवाला छैन, यति धेरै जटिलताहरू थपिएका छन् हाम्रो विधिमा, हाम्रो कानुनमा। त्यसलाई हामीले यो सानो सानो संशोधन गरेर पुग्दैन कि। हाम्रो सुझाव त के थियो भने यी पुराना केही 50 जति कानुनहरू खारेज गरौँ, नयाँ बनाऊँ न, त्यसलाई मोडिफाई गरेर एउटै बनायो हुन्छ कन्सोलिडेटेड। नेपालमा हरेक चिजमा कानुन चाहियो भन्दैछ कि, कानुन इम्प्लिमेन्टेसन कसले गर्ने? अनि यसले गर्दाखेरि टु मच गभर्मेन्ट भयो कि, अङ्ग्रेजीमा एउटा भन्ने भनाइ छ नि, लेस गभर्मेन्ट मोर गभर्नेन्स भन्छ संसारभरि। हामी कहाँ मोर गभर्मेन्ट लेस गभर्नेन्स भयो, अर्थात् सरकार मात्रै ठुलो भयो, सरकारी सेवा चाहिँ झनझन गाह्रो झनझन विकट भएर गयो। हुनुपर्ने के थियो भने सरकार सानो र चुस्त सरकार हुनुपर्ने र सेवा चाहिँ एकदमै धेरै अहिलेको अहिले पाइने, 7 पनि नलाग्नु पर्ने हो। अहिले हामीले 7 चाहिँ निर्णय गर्ने भनेको छौँ, तपाईँले हेर्नु होला कुनै पनि अड्डामा 7 निर्णय आजै पनि हुँदैन। अनि कहाँ जाने त्यो 7 निर्णय नगरेको मान्छेलाई? निर्णय किन भएन भनेर जानकारी पनि गराइँदैन, लिखित रूपमा त्यसलाई जानकारी पनि दिइँदैन, पेन्डिङ बसेको छ। अहिले भूमि सुधार मन्त्रालयमा उद्योगहरूका फाइलहरू पेन्डिङ छन्, उद्योग मन्त्रालयमा उद्योगहरूले हरेकचोटि एक वर्षमा रिन्युअल लिनुपर्छ। हेर्नुहोस् यो नयाँ उद्योगहरू खोल्दा उसले ठिक टाइममा सञ्चालन गर्न सकेन भने हरेक वर्ष उसले रिन्यू गर्नुपर्छ। त्यसमा नयाँ नयाँ प्रगति विवरण या वहाँ कागजे कुराहरू यति धेरै बनाउनुपर्छ। मैले भनेको हामीले राष्ट्रिय राजमार्ग बनाउन त 1 बनाउँछु भनेको 11 लाग्छ। इन्डस्ट्रीले पैसा म्यानेज गरेर टेक्नोलोजी ल्याएर बनाउनलाई त उसलाई पनि बढी समय लाग्छ नि त, किनकि चारैतिर कम्प्लेक्सिटिजहरू छ, उसले अप्रुभलले नै बढी टाइम लाग्छ। अनि त्यसलाई हरेक वर्ष रिन्यू गर्नुपर्ने बाध्यात्मक कुराहरू कानुनमा ल्याएर त्यसमा पैसा उठाउने खालको नियतहरू राखियो, त्यसले गर्दाखेरि यस्ता खालका विधिमा पैसा लिने, उद्योग खोलेर त्यसलाई चलाएर पैसा लिने हो के, त्यसको रिन्युअलमा 50,000 ल्याएछ, अर्को कागजमा 20,000 ल्याएछ, मैले चाहिँ कुनै कम्पनीको विवरण चाहिँ 6 पठाइन भने मलाई चाहिँ 20,000 जरिवाना लाग्छ, तक्षण जरिवाना लाग्छ हेर्नु। अनि सरकारी अड्डामा गएको कुनै एप्लिकेसन चाहिँ 2 पनि उसले जवाब दियो भने केही पनि जवाब दिए त
भनेको अब
पछि नै लाग्नुपर्ने, पछि नै लाग्नुपर्ने। संसारमा यस्तो कहीँ देखेको छैन मैले, पछि नै लाग्नु, मान्छे आफै खडा हुनुपर्ने, आफै आफ्नो फाइल बोक्नुपर्ने, कसरी हुन्छ यो?
भइरहेका जुन पुराना कानूनहरू छन् यसलाई चाहिँ अब न यो समय अनुकूल परिमार्जन गर्दै लान जरुरी छ। अब अहिलेको सन्दर्भमा एउटा व्यक्तिले एउटा ल्यापटपमा एउटा भनौँ न कम्पनी दर्ता गरेर उसले काम गर्न सक् एउटा कफी सपमा बसेर काम गर्न सक्ने अवस्था आइसक्दा अब अहिले अब विभिन्न पालिकाहरूमा भनौँ न स्थानीय तहहरूमा अब घर भाडा अफिस राखे बापत घर भाडा कर पनि तिर्नुपर्ने अवस्था छ, यो झन्झटिलो अवस्था छँदैछ।
धेरै कुराहरू छ
हजुर,
अब यो नतिरेसम्म तपाईँको रिन्युअल हुँदैन, व्यवसाय दर्ता गर्नुपर्छ, व्यवसाय दर्ता गर्नुपर्छ स्थानीय पालिकाहरूमा। कुनै कम्पनीको एउटा 4 पालिकामा बिजनेसको अफिस छ भने 4 ठाउँमा त्यो दर्ता हुनुपर्छ।
अब यो सन्दर्भमा जुन सरकारले एउटा प्रयत्न गर्यो, अब यो प्रयत्नलाई चाहिँ यो प्रयत्नको प्रभाव चाहिँ कस्तो पर्ला?
मेरो विचारमा सकारात्मक पर्छ, तर के हो भने पक्ष के हो भने प्रोभाइडेड इम्प्लिमेन्टेसन हामीले गर्यौँ भने, कतिपय कानुनहरू हामी इम्प्लिमेन्ट नै गर्दैनौँ नि, इम्प्लिमेन्टेसनै हुँदैन। या तपाईँले र मैले यसरी हेरौँ न, एकछिनलाई मानौ, कुनै राम्रै उद्देश्यले चाहिँ ल्याइएको यो हाम्रो राष्ट्रिय परिचय पत्र, त्यो परिचय पत्र लिनको जनताको शास्ति हेर्नुहोस् त, त्यसलाई कम्पलसरी गर्दाखेरि त सजिलै सहजै घरबाटै पाइने कि बनाउनु पर्यो? होइन भने त मान्छेको श्रम र समय मात्रै चाहिँ त्यो एउटा सानो डकुमेन्टमा खर्च गर्नुपर्ने, 10 त्यो मान्छे धाउनु पर्ने, सानो एउटा केही गल्ती भयो भने पहिला नागरिकता इस्यु गर्दाखेरि सबै कुराहरू अङ्ग्रेजी डेटदेखि लिएर धेरै कुराहरू के पनि गरेका थिएनन् मान्छेले, कहीँ कहीँ त्यो नेपालीमा लेखेको कुरा अङ्ग्रेजीमा स्पेलिङ चाहिँ ठिकसँग मिलेको थिएन। अहिले यस्ता धेरै चुनौतीहरू देखिएका छन्, जुन चुनौतीहरूलाई हामीले कम्प्लेक्सिटिज क्रिएट गर्छौँ कि, त्यही भएर कानुनको इम्प्लिमेन्टेसनमा बस्ने पदाधिकारीलाई पनि त्यो अनुसार सहज तरिकाले इम्प्लिमेन्टेसन गर्नलाई त्यो अलिकति चाहिँ त्यो लिबरल पोलिसी चाहिन्छ। अहिले पोलिसी किन डरायो भने कर्मचारीहरूले पनि काम गर्न डराएको सायद के भने सानो एउटा केही गल्ती भयो भने पनि त्यसलाई ठुलै त्यसलाई पेनाल्टी हुन्छ, कारवाही हुन्छ त्यसलाई। त्यसले गर्दाखेरि कसैले पनि इनिसिएटिभ नलिने भयो कि नेपालको कर्मचारी तन्त्रमा कुनै इनिसिएटिभ लिएर आउट अफ द वे गएर सहयोग गर्न चाह्यो भने यसले कुन नियतले कुन खराब उसको चाहिँ सोचले यसले यो मान्छेलाई काम गर्यो भन्ने खालको एउटा नयाँ न्यारेटिभ्सहरू क्रिएट हुने र उसले आफ्नो सामाजिक प्रतिष्ठा मात्रै होइन कि आफ्नो जब पनि गुमाउन सक्ने सम्भावना भएको हुनाले मान्छेले कसैले पनि इनिसिएटिभ लिँदैन। त्यस कारणले अहिले नेपालमा भएको के हो भने काम नगरी बस्यो भने केही प्रब्लम छैन, कर्मचारी तन्त्रमा काम गर्यो भने त्यसलाई प्रब्लम भनेपछि यो त उल्टो भयो नि, काम नगरी बस्नेलाई पो प्रब्लम हुनुपर्ने हो।
अब हामी लगानीको कुरा गरिरहेका छौँ, वैदेशिक लगानीको कुरा पनि छ। अब यो सन्दर्भमा यही अवस्थामा यहाँले उल्लेख गर्नुभयो सासाना कुराहरू चाहिँ संशोधन गर्न सके, सम्बोधन गर्न सके, स्वदेशी लगानी यहीँका लगानीकर्ताहरू उत्साहित भएर लगानी गर्ने एउटा बाटो खोल्छ, सँगै अब वैदेशिक लगानीका कुराहरू पनि छन्। अब यो सन्दर्भमा नेपालमा वैदेशिक लगानी चाहिँ आवश्यक भयो भनेर हामीले अब सम्मेलनहरू पनि गर्दै आएका छौं। वैदेशिक लगानी र नेपालको भनौँ हाम्रो यो जुन खालको नीति छ नि यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? अब वैदेशिक लगानी ल्याएर स्वदेशी लगानी अलि निरुत्साहित हुने हुन् कि त्यो कोणबाट आवाज पनि आउने गरेको छ यसलाई?
होइन होइन, मलाई के लाग्छ भने हामी कहाँ विदेशीहरूले किन लगानी गर्ने भनेर अध्ययन गर्छन्। जस्तो अब हामी कहाँ जुनसुकै अब विदेशीहरूले लगानी गर्ने आजको दिनमा 6 अरब रुपियाँ हुने बित्तिकै इन्भेस्टमेन्ट बोर्डमा चाहिँ त्यो इन्डस्ट्रीको एप्लिकेसन जान्छ। हामीले अहिले चाहेको के थियो भने निजी क्षेत्रले चाहेको इन्भेस्टमेन्ट बोर्डमा गएपछि त्यो वान विन्डो हुनुपर्छ, त्यहीँबाट केही संस्थाले चाहिँ सबै अप्रुभलहरू दिएर त्यो लगानीकर्ताले चाहिँ ल्याएको प्रोजेक्ट चाहिँ 4-6 महिनाभित्र अप्रुभल प्रोसेसमा जानुपर्ने हो। नेपालमा त कस्तो छ भने इन्भेस्टमेन्ट बोर्डमा गएको 4 वर्षमा हामीले कुनै पनि नयाँ प्रोजेक्टलाई चाहिँ थ्रु गर्न सकेनौँ, त्यति धेरै कम्प्लेक्सिटी छ कि। अनि विदेशी लगानीकर्ताले वर्षौँ वर्ष नेपालमा चाहिँ ध्यान दिएर एकदम एटेन्सन दिएर पैसा लगानी गर्छन् भनेर हामीले सोच्नु हुँदैन। हामीले त विदेशी लगानीकर्ता आयो भने त्यसलाई त एकदम 5-स्टार ट्रिटमेन्ट दिएर त्यसलाई रेड कार्पेट त्यहीँ ओछ्याइदिएर ल तपाईँलाई के के चाहियो, कुन कुन क्षेत्रमा तपाईँ लगानी गर्नुहुन्छ, तपाईँको प्रोजेक्टको राम्रो पक्ष यो छ नराम्रो पक्ष यो छ, यसको चाहिँ तपाईँले गर्नुपर्ने कामहरू यो हो भनेर हामीले त्यहीँबाट दिन सक्यौँ भने लगानी आउँछ ठुला प्रोजेक्टहरूको हकमा। साना साना प्रोजेक्टहरूलाई त अब उद्योग विभागले नै त्यो स्वीकृति दिन सक्छ, त्यसमा त्यति ठुलो चुनौती छैन। तर यो कम्प्लेक्सिटिजहरू विदेशीहरूले अहिले बुझिसकेको हुनाले, लगानीकर्ताहरूले बुझिसकेको हुनाले नेपाल चाहिँ त्यो एकदम एक्साइटेड भएर विदेशीले लगानी गर्ने डेस्टिनेसन बन्न सकेको छैन कि, किनकि हामीले कानुनहरू यति कम्प्लेक्स बनायौँ नि। अहिले हेर्नुहोस् अब कुनै उद्योग खोल्नु पर्दा कहीँ जानु पर्यो, कुनै ठाउँमा नगरपालिका होला या महानगर होला या गाउँपालिका होला, त्यहाँ गएर चाहिँ तपाईँले जमिन किन्नु पर्यो, जमिन किन्ने बित्तिकै समस्या सुरु हुन्छ। त्यसमा तपाईँले वातावरणीय प्रभाव मूल्याङ्कनहरू गर्नु पर्यो या त्यसको आई गर्नु पर्यो तपाईँले, त्यसलाई त्यो गर्न थालेपछि त्यहाँको उपभोक्ता समितिले सुरु गर्ने चाहिँ समस्याहरू माथिसम्म आइपुग्दासम्म त्यो मान्छे थाकिसक्छ कि, त्यसको लगानी पनि खेर जान्छ, समय पनि खेर जान्छ। किनभने यो यो समय यति महत्त्वपूर्ण छ नि हामीले फटाफट गर्ने, त्यही भएर अहिले चाहिँ मेरो तपाईँलाई यो कार्यक्रम मार्फत सबै नेपालका प्रशासकहरूलाई हाम्रो दुवै राजनीतिक दल जसले अहिले चाहिँ सरकारमा बसेर यो अभ्यासहरू चाहिँ इम्प्रुभमेन्टको लागि कोसिस गर्नुभएको छ, नेपाली काङ्ग्रेस र नेकपा एमाले, उहाँहरूका चाहिँ निर्णयकर्ताहरूलाई मेरो अनुरोध के हो भने हामी चाँडै काम गरौँ न। अहिले भइरहेकै कानुनमा पनि कमसेकम फटाफट निर्णय गरिदियो भने त धेरै कुराहरू चाहिँ सहजीकरण हुन्छ। हामी निर्णय नहुने धेरै ठुलो रोग लाग्यो अहिले, थुप्रै अब करिब करिब 100 भन्दा बढी चाहिँ म लगानी गर्छु भनेर बसेका इन्डस्ट्रिजहरूको भूमि सुधार मन्त्रालयमा उनीहरूको जग्गा सम्बन्धी इस्युजहरू पेन्डिङ छ। ठुला ठुला प्रोजेक्टहरूको सबै जसो चाहिँ अप्रुभल प्रक्रियामा छन् तर टुङ्गिएको छैन नेपाल इन्भेस्टमेन्ट बोर्डमा, त्यहाँ प्रक्रियाभित्रै छन् तिनीहरू, लामो समयदेखि छन्। हामीले 2-2 यो बिचमा लगानी सम्मेलन गऱ्यौँ, करोडौँ रुपियाँ हामीले खर्च गऱ्यौँ, तर एउटा पनि त्यसबाट हामीले सफल भन्छौँ नि हामी एउटा गुड एक्जाम्पल क्रिएट गर्न सक्नौँ कि, कसले लगानी गर्यो त खोइ, हामीले त्यसलाई चाहिँ सोकेस गर्न मिल्ने गरी लगानी हामीले ल्याउन सक्यौँ। त्यस कारणले हामीले यो यो भाषण गरेको भरमा लगानी आउँछ, हामीले भनिदिएको सानो परिवर्तनको भरमा आउँछ भन्ने भ्रमबाट हामी बाहिर निस्केर लगानीकर्ताहरूलाई आवश्यक पर्ने कुराहरूलाई चाहिँ संशोधन गरौँ र मलाई त सबैभन्दा बढी अहिले तपाईँको कार्यक्रम मार्फत मलाई के भन्ने इच्छा छ भने हामीले त नेपालमा युवा मान्छेहरूले काम गरेर खान सकिने वातावरण बनायौँ भनेर पो हामीले प्रवर्तन गर्ने हो अहिले आजको दिनमा। 20-25-30 वर्ष पुगेको कुनै नेपाली नागरिक अलिकति आफूसँग दक्षता छ भने तिमीलाई सबैभन्दा राम्रो त हामी नेपालमा काम गरेर खाने वातावरण दिन्छौ, नेपालमा तिमी बस्दा तिमीले यो चिज गर्न सक्छौ भन्ने बनाउन सक्यौ भने पो विदेशीहरू पनि दौडी दौडी हामी कहाँ लगानी गर्न आउँछ। भयभरको युवा जति पासपोर्ट बोक्दै विदेश जान मात्रै हिँड्ने अहिलेको परिवेशमा जुन हिसाबको मानसिकता विकास भएको छ, जुन हिसाबको कम्प्लेक्सिटिजको कारणले युवा मासमा एकदम फ्रस्ट्रेसन आएको छ, किनकि यहाँ एउटा ड्राइभिङ लाइसेन्स लिनलाई 2-3-4 वर्ष तोर्नुपर्छ, त्यस्तै झन्झट छ त्यो साधारण चाहिँ कहीँ बाहिर पढेर आएको मान्छेलाई विश्वविद्यालयको चाहिँ इको भ्यालेन्सले भनिन्छ, अक्सफोर्ड पढेर आएको मान्छेलाई त्रिभुवन विश्वविद्यालयले त्यहाँको ब्याचलर या मास्टर्स गरेको मान्छे मेरो इक्वल हो भनेर लेख्ने सर्टिफिकेट बनाउनु पर्ने हाम्रो यस्तो खालको डिभिज यति पुराना कुराहरू पनि हामी सुधार गर्न सक्दैनौँ। ल ठिक छ, सरकारमा गयो भने त्यो चाहिएला, बाहिर काम गर्नेलाई किन आवश्यक पर्यो त्यो कुराहरू, यस्ता नचाहिने प्रोसिडियरहरूबाट हामीले बाहिर निकालिदिउँ भने युवा पिँढीले पनि अब नेपाल एक परिवर्तन भएछ हामी बसेर काम गर्छौँ भन्ने खालको वातावरण बन्छ। त्यस कारणले कम्पनी दर्ता गर्न मात्रै सहज गरेर हुँदैन कि, कम्पनीलाई अपरेसन गर्दाखेरि चाहिने आवश्यक सबै कामहरूमा सहजीकरण गर्ने, कुनै पनि विभागमा किन काम पेन्डिङ भयो भनेर विभागीय प्रमुखहरूले हेर्ने, त्यसलाई जवाबदेहितामा सार्ने, यो काम नगरिकन हेर्नुहोस् जवाबदेहिता नबढाइकन नेपालको अहिलेको सबैभन्दा ठुलो प्रब्लम चाहिँ सिस्टममा बस्ने मान्छेले निर्णय नगरी बस्दाखेरि उसलाई के पनि कारवाही हुँदैन कि। त्यस कारणले यो विधेयकमा जुन कुरा आएको छ नि एक हप्ताभित्र निर्णय गर्नुपर्ने त्यो असाध्य राम्रो कुरा आएको छ। म चाहन्छु सरकारले यसलाई एकदमै तदारुकताका साथ इम्प्लिमेन्टेसन गरोस्, नेपालमा धेरै ठुलो परिवर्तन यसले ल्याउन सक्छ, तर अब इम्प्लिमेन्टेसन नगर्ने हो भने त कागजमा लेखे सरह भयो, त्यो कानुनको पालनै नभएपछि अदालतमा गएर त त्यसलाई पालना गराउन सकिँदैन नि, त्यो धेरै सजिलो हुँदैन, हरेक मान्छे अदालतमा जान पनि सक्दैन, त्यो महँगो हुन्छ गाह्रो हुन्छ। त्यस कारणले तपाईँले र हामीले हेर्नुपर्ने के भने सहजीकरण गरौँ, प्रशासनिक झन्झटहरूलाई चाहिँ कम गरौँ, त्यो गर्न सकियो र युवा मान्छेहरूलाई नेपालमा राख्न सकियो भने मात्रै हामीले अहिले हामीले चाहिँ जुन ग्याप छ नि नेपालमा उत्पादनशील क्षेत्र एकदम कमजोर भएर नेपालभित्र चाहिँ इम्प्लोइमेन्ट जेनेरेट गर्न नसकिएको चुनौती छ त्यसलाई हामीले चाँडै समाधान गर्न सक्छौँ मलाई लाग्छ। अहिलेको सबैभन्दा ठुलो आवश्यकतै त्यही हो।
अब यहाँले 35 वर्षदेखि एउटा उद्योग स्थापना गरेर निरन्तर रूपमा औषधि उत्पादन गरिरहनु भएको छ, अर्कोतर्फ चाहिँ नेपालमा उद्योग धन्दा खोल्नुभन्दा अब ट्रेडिङ व्यवसाय आयात गरेर बीचमा नाफा राखेर रा, बिक्री गर्न त्यो व्यवसाय चाहिँ सजिलो र त्यो लगानीकर्ताहरू व्यवसायीहरू पनि त्यसतर्फ आकर्षित भएको सन्दर्भ छ। अब यो अब हामी स्वनिर्भर अर्थतन्त्रको कुराकानी गरिरहेका छौं, अब यो सन्दर्भमा चाहिँ अब आगामी दिनमा अब समस्याहरू धेरै छन्, यहाँले पनि उल्लेख गर्नुभयो एउटा उद्योग स्थापना गर्नका लागि जग्गादेखि लिएर अब दर्तादेखि लिएर सबै समस्याहरू छन्, यी समस्याहरू समाधान गर्दै अब स्वनिर्भर अर्थतन्त्रको बाटोमा हामी अघि बढ्नुपर्छ, सरकारले पनि त्यसै अनुसार चाहिँ आफ्नो कार्यहरू यो अध्यादेश जारी गरेको नि त्यसै कारण बुझ्नुपर्छ। अब यो सन्दर्भमा अब हामीले त्योतर्फ स्वनिर्भर अर्थतन्त्रमा हामी अगाडि बढ्नका लागि अब 2-3 केही गर्नै पर्ने कामहरू
जस्तो मेरो के चाहिँ मेरो सुझाव के छ भने एउटा त पहिला यो जे जति विधेयकमा आएका कुराहरू छन् त्यसलाई लागू गरौँ। दोस्रो हामीले चाहिँ अलि गम्भीर भएर सोच्नुपर्ने अहिले के हो भने पुराना अरू पनि धेरै चिजहरू छन् कि धेरै कम्प्लेक्सिटिजहरू छन्, एउटै चिज तीन चार ठाउँमा गर्नुपर्ने छन् त्यसलाई त्यो रिडन्डेन्सीलाई चाहिँ सबै खारेज गरौँ र त्यस्तो चाहिँ अब अहिले नेपालमा केही हुँदैन भन्ने बडा एउटा नेपालमा चाहिँ हाम्रो विशेष गरी युवा पिँढीमा नेपालमा काम गर्नै सकिँदैन, नेपालमा भविष्य देख्न गाह्रो हो भन्ने खालको जुन मानसिकता विकास भएको छ त्यसलाई चिर्नलाई 3-4 काम गर्नुपर्छ। एउटा स्थानीय निकायको चाहिँ सेवालाई सुस्तै बनाउनु पर्यो, त्यहाँ कम्प्लेक्सिटिजहरू चाहिँ धेरै छ। दोस्रो इम्प्लोइमेन्ट जेनेरेट गर्ने चाहिँ जस्तो जो जुन इन्डस्ट्रीले इम्प्लोइमेन्ट जेनेरेट गर्न सक्छ त्यसलाई एकदम प्राथमिकतामा राखेर त्यसलाई प्रवर्धनै गर्नुपर्ने छ कि। अहिले हामीले के बिर्सिनु हुँदैन भने हेर्नुहोस् हाम्रो देशको 12-15 अरब डलरको हामी आयात गर्दा 1 अरब डलरको निर्यात पनि गर्न सक्दैनौँ, त्यो भनेको हाम्रो कम्प्लिटली हाम्रो इकोनोमीको उत्पादन गर्ने क्षमता घटेर गएको छ। त्यस कारणले अहिले हामीले चाहिँ हाइड्रो पावरहरू बनिरहेको छ, बिस्तारै चाहिँ बिजुलीको उपलब्धता बढाएको छ। त्यस कारणले यो बिजुलीलाई चाहिँ प्रडक्सनमा कन्भर्ट गर्नको लागि उत्पादनशील क्षेत्रलाई प्रवर्धन गरौँ, 10 वर्षलाई उत्पादनशील क्षेत्र प्रवर्धन गर्न सक्यो भने त्यसले त्यसले तिनवटा फन्डामेन्टल कुराको परिवर्तन ल्याउँछ। एउटा नेपालमा टेक्नोलोजीको विकास हुन्छ, दोस्रो इम्प्लोइमेन्ट जेनेरेट हुन्छ, र तेस्रो चाहिँ हाम्रो जुन अहिले यो ट्रेडमा देखिएको डिफिसिट छ नि, हामी आयात मात्रै गर्ने नीतिहरूलाई प्रवर्धन गर्न छोडौँ। त्यही भएर अबको चाहिँ आवश्यकता यो अहिलेको सरकारले गर्नुपर्ने अब कम्प्लिटली यो रिभर्सल चाहिन्छ कि पोलिसीको, त्यो भनेको आयातमुखी अर्थतन्त्रलाई चाहिँ उत्पादनमुखी बनाउनु पर्यो, अर्थात् पोलिसीहरूमा आयातलाई पढाइ गर्ने, त्यसलाई कम्तीमा पनि उत्पादनशील क्षेत्रलाई भन्दा बढी प्राथमिकता नदिने चाहिँ हामीले बनाएको छ, हामी धेरै अगाडि बढ्न सक्छौँ, त्यसबाट हाम्रो अर्थतन्त्र अगाडि
जान्छ। हरिभक्त शर्माजी, आजको लागि हामीसँग समय यति नै रह्यो, समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं एकजना उद्योगी हरिभक्त शर्मासँग, विशेष गरी मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था, सरकारी कदम, निजी क्षेत्रको भूमिका लगायतका विषयमा केन्द्रित रहेर प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।